Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. Antana Betoplo Cha, Rexy Duitoplo, Sat Megahertz.
सुर्खेतको हरेमा भएको बस दुर्घटनामा परि मृत्यु भएका दुईजनाको शनाखत एकजनाको पहिचान खुल्न बाँकी घाइते चारजनालाई उपचारका लागि लखनऊ रिफर गरियो
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा परेका दुईवटा रेड खारेज राजीनामा दिएका पाँचजना डाक्टर काममा फर्किए
लिबियाको समुद्री क्षेत्रमा भएको डुङ्गा दुर्घटनामा परि कम्तीमा 40 यात्रुको ज्यान गयो 60 जनाको उद्धार
र भारतमा जारी 15 वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज भुटानसँग खेल्ने भुटानलाई हराए नेपाल फाइनल पुग्ने हिमाल पहाड तराई कोही छैन प्राय बिहानको भेरी खबरबाट मधुबन विशी र केशव ढकालको नमस्कार तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेसन हाम्रो पात्र शुभयात्रा एप्सका साथै बर्दियाको रेडियो टाइगरमा पनि सुनिरहनु भएको छ
अब खबर विस्तारमा सुर्खेतको भेरीगङ्गा नगरपालिका 5 हरेमा भएको बस दुर्घटनामा परि मृत्यु भएका दुईजनाको शनाखत भएको छ भने एकजनाको पहिचान खुल्न बाँकी रहेको छ दुर्घटनामा परि जाजरकोटको बारेकोट गाउँपालिका वडा नम्बर 7का 25 वर्षका लक्ष्मी बस्नेत र 51 वर्षका हजारीवादीको मृत्यु भएको प्रहरीले जनाएको छ अर्का एकजनाको भने पुष्टि हुन बाँकी रहेको जनाइएको छ जाजरकोटबाट नेपालगञ्ज जाँदै गरेको नाचार ख 93 नम्बरको बस सुर्खेतको भेरीगङ्गा नगरपालिका 5 दुर्घटना भएको हो दुर्घटनामा ज्यान गुमाएका 3 नै जाजरकोटबाट आउँदै गरेको भएको प्रहरीले बताएको छ दुर्घटनामा अन्य 27 घाइते भएका छन् भने 32 बसमा सवार रहेको प्रहरीले पुष्टि गरेको छ चालक सहचालक सामान्य घाइते भएको र उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ घाइतेमध्ये 4 अवस्था गम्भीर रहेकाले उनीहरूलाई भारतको लखनऊ रिफर गरिएको प्रहरीले बताएको छ बसमा 32 यात्रु सवार भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ
उता डडेलधुरामा भएको जीप दुर्घटनामा पनि महिलाको ज्यान गएको छ अझै मेरो गाउँपालिकाबाट सदरमुकाम हिँडेको म 1J210 नम्बरको जीप भागेश्वर गाउँपालिकाको डुङ्गरी भन्ने स्थानमा दुर्घटना हुँदा एक महिलाको ज्यान गएको हो ज्यान गुमाउनेमा बैतडीको दशरथचन्द नगरपालिका 7का 65 वर्षीय मानमती चन्द रहेको प्रहरीले जनाएको छ यस्तै दुर्घटनामा घाइते भएका 2 उपचारका लागि अस्पताल पुर्याइएको छ अन्य सामान्य घाइते नजिकै रहेको स्वास्थ्य संस्थामा उपचार गरी घर फर्किए
कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले संरचना जन्माएरै मात्र समृद्धि नआउने भन्दै त्यसलाई जीवनदान दिन आवश्यक रहेको बताउनु भएको छ सुर्खेतको वीरेन्द्रनगरमा भएको समृद्धिका लागि समानता विशेष संवाद कार्यक्रममा मन्त्री रावलले सरकारको लक्ष्य भनेकै सामाजिक न्यायसहितको समृद्धि रहेकाले अब सरकार त्यसतर्फ अगाडि बढ्ने बताउनुभयो उहाँले समानताको लागि देश संघीयतामा गएको भन्दै संविधानले सुनिश्चित गरेको अधिकारको लाभ लिन सबै समुदायले पाउनुपर्ने उल्लेख गर्नुभयो मन्त्री रावलले प्रदेश बीचको असमानतालाई अन्त्य गर्न राष्ट्रिय रणनीति आवश्यक रहेको भन्दै सबै मिलेर यसको समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ कार्यक्रममा राष्ट्रिय योजना आयोगको सदस्य मीनबहादुर साईले गरिबीले मात्रै असमानता निर्माण नघट्ने भन्दै यसका लागि समृद्धिको आवश्यकता परेको उहाँले उल्लेख गर्नुभयो आयोगले अबको 5 $600 $1,083 प्रति व्यक्ति आय पुर्याउने लक्ष्य राखेको समेत बताउनु भएको छ कार्यक्रममा प्रदेशसभा सदस्य कुर्मराज साईले स्वतन्त्र अर्थ निर्माणमा जुट्नुपर्नेमा जोड दिनुभयो यस्तै प्रदेशसभाका अर्का सदस्य पद्मा खड्काले उत्पादनसँग जोडिएका कार्यक्रम कार्यान्वयन गर्नुपर्ने बताउनुभयो कार्यक्रमका सहभागीले स्थानीय सरकारका प्रमुखको नीति निर्माणले मात्रै नभई असल अर्थतन्त्र निर्माणका लागि सुधारको आवश्यक रहेको औल्याएका छन् कर्णालीमा पर्यटन विद्युत नै समृद्धिको पहिलो आधार भएकाले सरकारले यसतर्फ ध्यान दिन आवश्यक रहेको सहभागीले जोड दिएका छन्
लागु औषध ब्राउन सुगर सहित प्रहरीले सुर्खेतको ब्रेनरबाट एकजनालाई नियन्त्रणमा लिएको छ ब्रेनर वडा नम्बर 6 मा रहेको राम जानकी मन्दिर नजिक शंकास्पद तरिकाले उभिरहेको अवस्थामा भारत नानपारा घरमै हाल खोर्केलाङ बस्दै आएका समीर सलमानी भन्ने लियाकत अलीलाई प्रहरीले पक्राउ गरिएको जनाएको छ। उहाँको साथबाट लुकाई छिपाइरहेको 100 मिलिग्राम लागु औषध ब्राउन सुगर फेला परेको प्रहरीको भनाइ छ। सलमानी जिल्ला अदालत सुर्खेतबाट 3 दिनको म्याद थप भई उहाँबारे थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
पछिल्लो समय तीजमा दर खाने परम्परामा परिवर्तन आएको छ। पहिले हरितालिका तीजको अघिल्लो दिन एक दिन मात्र दर खाने चलन थियो, तर हिजो आज सुर्खेत लगायत विभिन्न ठाउँमा एक महिना अघिदेखि नै दर खाने प्रचलन सुरु भएको छ। तीज आउनु महिना दिन अघिदेखि नै तीजको कार्यक्रमले निम्तो पाउँदा यसको प्रयोगमा विकृति आएको सरकारवालाले बताउँदै आएका छन्। यसै सन्दर्भमा हामीले सुर्खेतको वीरेन्द्रनगरमा भेटेका केही सर्वसाधारणलाई महिना दिनदेखि नै दर खाने चलनलाई तपाईँले कसरी लिनुभएको छ भनेर सोधेका छौँ। सुनौ उनीहरूको विचार आजको जनआवाजमा।
तिज थकाएको देखासेखि नगरेर आफ्नो घरमा जे छ आमदानी अनुसार खर्च गरेर मनाउनु ठिक लाग्छ। त्यो होटलमा गएर पार्टी दिनेलाई मलाई सहमत छैन। त्यसमा आफ्नै घरमा आफ्ना दिदीबहिनी चेलीबेटी रमाइलो गर्ने भेटघाट गर्ने, अब अहिले दिदीबहिनी मात्र नभएर घर परिवार जान हामी म अहिले घर परिवारको घरमै जाँदैछु। त्यो त्यस्तो गरेर ऊ गर्न ठिक लाग्छ।
आफ्नै संस्कृतिमा आफ्नै समूहभित्र विश्वासिलो समूहलाई एकता काम गर्ने त्यसपछि मनाउने त्यसरी मनाउनुपर्छ। सकारात्मक कुरा माइतीकामा जाने भयो नि त, जन्म गएको उठाएको माइतीकामा जानेर मनाउनु ठिकै हो। समूहमा बनाउने आफ्नै उसमा आफ्नै रीतिरिवाज आफ्नै चालचलन संस्कार अनुसार त्यो त अब विकृति पनि हो, त्यो सामाजिक समस्या पनि हो। त्यस्तो भयो भने भोलि समाजमा नारीहरूको हक अधिकार हुनु भएको
अगाडि नै दर खुवाउनु चाहिँ त्यति राम्रो चाहिँ मलाई लाग्दैन है, किनकि अब वर्षमा एक दिन आउने चाड हो, महिलाहरू सबै मिलेर बसेर गर्नुपर्ने रमाइलो मात्रै, होटलमा गएर खानुपर्छ रमाइलो गर्नुपर्छ भन्ने मलाई चाहिँ लाग्दैन। सबै महिलाहरू बसेर खानुपर्छ, त्यस्तो गरेपछि रमाइलो हुन्छ क्या।
यति जानुभन्दा पहिले दर खुवाउने चलन भनेको खासै राम्रो होइन। विगतका दिनहरूमा हाम्रा पुर्खाहरूले तिज भन्ने कुरा तिजको अघिल्लो दिन मात्रै दर खुवाउने गर्थे, र दिदी बहिनी पनि टाढा टाढाबाट माइती जानुपर्छ भनेर जस्तो सुकै झरी अथवा जस्तो सुकै अवस्थामा पनि माइती जान पर्छ अथवा माइतीको आँगन रमाइलो गर्नुपर्छ भन्ने परम्परा थियो। तर अहिले चाहिँ त्यो नभएर एकदमै भड्किलो तरिकाले तिज मनाउने चलन छ, त्यो चाहिँ राम्रो होइन। वर्ष दिनको तिज भनेको माइतीको आँगनमा दुःख बिर्साउने तिज हो, एउटा यो होइन पर्व हो, यसलाई चाहिँ त्यसरी लिनुपर्छ। होटेलहरूमा मनाउने चाहिँ यो चाहिँ विकृति हो।
खासमा रितालीका तिज भनेको एउटा हिन्दू धर्म संस्कृति अनुसार जे जस्तो भए पनि गाउँमा दिदी बहिनीहरूले आफ्नो वर्ष दिनमा दुःख पीरहरू व्यथाहरू चौपारीमा बसेर गीत गाएर नाचेर छम्छन्ती आफ्ना दुःख पीर व्यथाहरू होइन एक आपसमा साटासाट गर्ने पर्व हो। तर यो नभएर अहिले गरगहना र फेसन सो गर्ने एउटा भड्किलो संस्कृतिको रूपमा विकास भएको छ, यो विकृति हो।
हामीसँग छिमेक सरिफहरूसँगै अन्य खबरहरू बाँकी नै छन्। अहिलेलाई भने यो विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले सुर्खेतको हर्रेमा भएको बस दुर्घटनामा परि मृत्यु भएका दुईजनाको शनाखत, एकजनाको पहिचान खुल्न बाँकी, घाइते चारजनालाई लखनऊ रिफर गरियो, वीरेन्द्रनगरबाट एकजनालाई ब्राउन सुगर सहित पक्राउ लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। उच्च अदालत तुल्सीपुर दाङले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराई विरूद्ध परेका दुईवटा रिट खारेज गरेको छ। मुख्य न्यायाधीश रमेश पोखरेल र न्यायाधीश शालिक राम कोइरालाको संयुक्त इजलासले विज्ञान प्रतिष्ठानमा गरेको शुल्क वृद्धि र अदालतको मानहानी सम्बन्धीको दुईवटा रिट खारेज गरेको हो। अधिवक्ता एवं पत्रकार सुदीप गौतमले 2075 पुस 19 गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले गैर कानूनी रूपमा बिरामीसँग शुल्क असुलेको भन्दै त्यसलाई रोकिपाऊ भनेर रिट दायर गर्नुभएको थियो। रिटमाथि सुनाई गर्दै पुस 20 गते शुल्क तत्काल वृद्धि नगर्ने उच्च अदालत तुल्सीपुरले अन्तरिम आदेश जारी गरेको थियो। अदालतले शुल्क वृद्धि नगर्न आदेश दिए पनि वृद्धि गरिएको शुल्क लिइरहेको दावी गर्दै प्रतिष्ठान विरुद्ध अदालतको मानहानी सम्बन्धी रिट समेत दायर गरिएको थियो। अदालतले दुवै रिटको अन्तरिम फैसला गर्दै रिट निवेदन गरेका दावी कानून सहमत नभएकाले खारेज गरेको उच्च अदालत तुल्सीपुरका शाखा अधिकृत निरञ्जन बाबु पाण्डेले बताउनुभयो।
यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काम गर्ने वातावरण नभएको भन्दै राजीनामा दिएका 5 जना सरकारी डाक्टरहरू भने काममा फर्किएका छन्। आन्दोलनमा रहेका 5 जना डाक्टरहरू आफूले दिएको राजीनामा पत्र लिएर हिजोदेखि काममा फर्किएका प्रतिष्ठानका रजिस्ट्रार रामप्रसाद प्याकुरेलले बताउनु भएको छ। प्रतिष्ठानमा सरकारी चिकित्सक र प्रतिष्ठानका चिकित्सक गरी 2 थरी चिकित्सकहरू कार्यरत रहेका छन्। यसैबीच राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाओ अभियानले प्रतिष्ठानको पछिल्लो गतिविधि र प्रतिष्ठानमा पछिल्लो समय उत्पन्न समस्या समाधानका लागि भन्दै आन्दोलन थालिएको जनाएको छ। प्रतिष्ठानमा देखिएका सबै खाले समस्याको जड प्रतिष्ठानका उपकुलपति संगीता भण्डारी नै भएको निष्कर्ष निकाल्दै आन्दोलन थालिएको जनाइएको छ। प्रतिष्ठानमा देखिएको समस्या समाधानका लागि गोराईमा बसेको सर्वपक्षीय बैठकले भने राजीनामा र आन्दोलन छाडेर सबै मिलेर प्रतिष्ठानको सेवा प्रभावकारी बनाउन जुट्नुपर्ने
बर्दियाका स्थानीय स्तरमा भएका विकास निर्माणको काममा महिला दलित तथा पछाडि परेका समुदायहरूको पनि प्रतिनिधित्व गर्नुपर्ने सरकारवालाले माग गरेका छन्। उनीहरूले स्थानीय सरकारलाई विकास निर्माणका काममा पारदर्शी हुनुपर्ने भन्दै खबरदारी गरिरहेको दलित महिला संघ बर्दियाका अध्यक्ष हेमा सुनारले बताउनुभयो। स्थानीय तहमा जनप्रतिनिधि आएपछि विकासको गति लिन नसकिरहेको भन्दै उनीहरूले विकास निर्माणका काममा सबै समुदायको प्रतिनिधित्व गराउनुपर्ने माग समेत गरेका छन्। विकासमा प्राथमिकता दिनुपर्ने र इमान्दार भएर काम गर्नुपर्ने गैर सरकारी संस्था बर्दियाका अध्यक्ष विष्णु प्रसाद तिमिल सेनाले बताउनुभयो। उहाँले संघीय संरचनाले विकासको गति बढ्ने नागरिकको अपेक्षा गरे पनि काम भने हुन नसकेको बताउनुभयो।
कञ्चनपुरको शुक्ला फाटा नगरपालिकामा घाइते वन्यजन्तुको उद्धार तथा उपचार केन्द्र स्थापना गरिएको छ। शुक्ला फाटा नगरपालिका 8 बैजनाथ सामुदायिक वनमा घाइते वन्यजन्तुको उपचार गर्ने उद्देश्यले उपचार तथा उद्धार केन्द्र स्थापना गरिएको हो। झण्डै 228 हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वनमा अजिङ्गर बन्देल बाँदर लगायतका वन्यजन्तुहरू घाइते अवस्थामा भेटिने गरेका छन्। वन्य क्षेत्रका घाइते वन्यजन्तुको प्राथमिक उपचार गर्ने उद्देश्यले वन्यजन्तु उद्धार तथा उपचार केन्द्र स्थापना गरिएको शुक्लाफाटा नगरपालिका 8 का वडाध्यक्ष बहादुर महतराले बताउनुभयो। बैजनाथ सामुदायिक वनमा स्थापना गरिएको वन्यजन्तु उद्धार तथा उपचार केन्द्र जिल्लामै पहिलो भएको उहाँको भनाइ छ।
बझाङमा हेलिकप्टर मार्फत 1 जना महिलाको उद्धार गरिएको छ। केदार सिंह गाउँपालिका वडा नम्बर 8 का 29 वर्षका ज्ञानादेवी धामीको उद्धार गरिएको हो। जिल्ला अस्पतालमा बच्चा जन्माउन समस्या भएपछि रक्तस्राव भएकाले उहाँलाई थप उपचारका लागि हेलिकप्टर मार्फत नेपालगञ्ज मेडिकल कलेजमा लगिएको हो। ज्ञानादेवीलाई 5-6 पोका रगत चढाउँदा समेत रक्तस्राव नरोकेपछि स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसक्दा उहाँलाई नेपालगञ्ज रिफर गरिएको अस्पतालका डाक्टर सन्दीप ओखडाले बताउनुभयो।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता भीम रावलले प्रधानमन्त्रीले भिडियो कन्फरेन्सबाटै मन्त्री परिषद बैठक सञ्चालन गर्नु गलत भएको टिप्पणी गर्नुभएको छ। उप प्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिनुभएका प्रधानमन्त्री उरेले विदेशबाटै आफै मन्त्री परिषदको बैठक बोलाउनु नीतिसङ्गत नरहेको उहाँको दावी छ। भिडियो कन्फरेन्सबाट मन्त्री परिषद बैठक बोलाउनु सुरक्षा र गोपनीयताको कारण उपयुक्त नभएको रावलले बताउनु भएको छ। धनगढीमा पत्रकारसँग कुरा गर्दै नेकपाका नेता रावलले आधुनिक युगका नाममा अरू विषयको ख्याल नै नगर्नु राम्रो नभएको तर्क गर्नुभएको छ। प्रधानमन्त्री केपी शर्मा ओली उपचारका क्रममा सिङ्गापुरमा रहनु भएको छ भने उहाँले गत सोमबार भिडियो कन्फरेन्सबाटै मन्त्री परिषद बैठक सञ्चालन गर्नुभएको थियो। प्रमुख प्रतिपक्षी दल नेपाली कङ्ग्रेसले पनि उहाँको यो कदमको विरोध गरेको छ। यसले गोपनीयता भङ्ग हुने कङ्ग्रेसको तर्क छ। भेरी खबरमा खबरहरूको सिलसिला अझै जारी नै छ। अलिलाई भने यो अर्को विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले छिमेक सरेफेरोसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। नेपालमा वार्षिक झण्डै 3 अर्ब रुपियाँ बराबरको सुर्ती तथा सुर्तीजन्य पदार्थ आयात हुने गरेको पाइएको छ। व्यापार तथा निकासी प्रवर्धन केन्द्रका अनुसार गएको आर्थिक वर्षमा नेपालले 2 अर्ब 79 करोड सुर्ती तथा सुर्तीजन्य पदार्थ आयात गरेको हो। केन्द्रको तथ्याङ्क अनुसार नेपालले 2 अर्ब 35 करोड सुर्ती मात्रै आयात गरेको जनाएको छ। श्रुतिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन प्रभावकारी कार्यान्वयन हुन नसक्दा श्रुतिजन्य पदार्थको प्रयोग घट्न नसकेको स्वास्थ्य मन्त्रालयले बताएको छ। 2072 सालको सरकारी तथ्याङ्क अनुसार करिब 43% नागरिकले श्रुतिजन्य पदार्थको सेवन गर्ने गरेको पाइएको छ, जसका कारण क्यान्सर, श्वास प्रश्वासन सम्बन्धी, मुटु, मधुमेह लगायतका गम्भीर खालका रोगबाट पीडित हुने गरेको जनाइएको छ। श्रुतिजन्य पदार्थकै सेवनका कारण नेपालमा वर्षेनी 25,000 हाराहारीमा मानिसहरूको मृत्यु हुने गरेको सरकारी तथ्याङ्क छ।
संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले संविधान दिवस भव्यताका साथ मनाउनका लागि आफआफ्नो ठाउँबाट योगदान दिन सबैलाई आग्रह गर्नुभएको छ। संविधान दिवस मूल समारोह समिति अन्तर्गतको प्रचार प्रसार उपसमितिले गरेको छलफलमा उहाँले सबैको अर्थपूर्ण सहभागितामय दिवस मनाउनुपर्ने उल्लेख गर्नुभएको हो। उहाँले सरकारले संविधान दिवस भव्यताका साथ मनाउनका लागि सार्वजनिक विदा दिएको भन्दै दिवस अन्तर्गत गरिने कार्यक्रमहरूमा कर्मचारी, सरकारी सङ्घ संस्था, निजी क्षेत्रका सङ्घ संस्था लगायत सबै वर्ग र क्षेत्रको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड दिनुभएको हो। उहाँले संविधान दिवसलाई कर्मकाण्डी भन्दा भिन्न रूपमा सबै वर्गको विशेष सहभागिता हुने गरी हर्षोल्लासका साथ मनाउन आवश्यक सुझाव समेत दिनुभएको छ।
भेरी खबरमा अब लाग्यौँ एउटा विदेशको खबरतर्फ। लिबियाली सामुद्रिक क्षेत्रमा भएको ढुङ्गा दुर्घटनामा कम्तीमा 40 ज्यान गएको जनाइएको छ। संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकायले जनाएअनुसार कम्तीमा 60 आप्रवासी शरणार्थीलाई सकुशल उद्धार गरिएको छ भने 40 बढीको ज्यान गएको बताइएको छ। दुर्घटनामा बाँच्न सफल एक यात्रुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उनीहरूमध्ये अधिकांश व्यक्ति अरब क्षेत्रबाट युरोपतर्फ जाने क्रममा लिबिया हुँदै यात्रामा रहेको जनाइएको छ।
भोलि खबरमा अब लागौं खेल खबरतिर। भारतमा जारी 5 संस्करणको 15 मुनिको पुरुष फुटबल च्याम्पियनसिपको आफ्नो अन्तिम खेलमा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ। भारतको कल्याणी रङ्गशालामा नेपाल र भुटान बीचको खेल दिउँसो 12:15 सुरु हुँदैछ। भुटान विरुद्धको खेल जिते नेपालले फाइनलमा ठाउँ पक्का गर्ने भएकाले नेपालका लागि यो खेल निकै महत्त्वपूर्ण रहेको छ। उपाधि जित्ने लक्ष्यसहित भारत गएको नेपाली टोलीलाई फाइनल पुग्न लिग चरणको अन्तिम खेल जित्नै पर्ने दबाव रहेको हो। तुलनात्मक रूपमा कमजोर टिम भुटानलाई पराजित गरी नेपाल फाइनलमा पुग्नेछ। भुटान नेपाललाई स्तब्ध बनाउँदै सान्त्वना जित निकाल्ने योजनामा रहेको छ। प्रतियोगिताको अङ्क तालिकामा 3 खेलबाट 6 अङ्क जोडेको नेपाल दोस्रो स्थानमा छ। राउन्ड रोबिन लिगका आधारमा जारी प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्नेछन्। नेपालले अस्ति साबिक विजेता बङ्गलादेशलाई 4-1 गोल अन्तरले पराजित गर्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो। त्यसअघि नेपालले दोस्रो खेलमा श्रीलङ्कालाई 2-0 हराएको थियो भने पहिलो खेलमा नेपाल भारतसँग 5-0 स्तब्ध भएको थियो। अपराजित भारत 3 खेलमा 9 अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ भने बङ्गलादेश 6 अङ्क जोडेर तेस्रो स्थानमा छ। प्रतियोगितामा नेपालसहित साबिक विजेता बङ्गलादेश, भारत, श्रीलङ्का र भुटानले प्रतिस्पर्धा गरिरहेका छन्।
बाँकेले प्रदेश नम्बर 5 मुख्यमन्त्री कप प्रदेश लिग फुटबलमा अपराजित यात्रा कायम राखेको छ। दाङको तुलसीपुर रङ्गशालामा भएको खेलमा नवलप्रासीलाई 3-1 गोल अन्तरले पराजित गर्दै बाँकेले अपराजित यात्रा कायम राखेको हो। बाँकेलाई जित दिलाउन सन्दीप थापा, विक्रम सिंह ठकुरी र रवि जीएमले 1-1 गोल गर्नुभयो। नवलप्रासीका सनम सारो मगरले 1 गोल फर्काए पनि टोलीलाई जित भने दिलाउन सक्नु भएन। जितसँगै अपराजित रहेको बाँके लिग तालिकाको शीर्ष स्थानमा यथावत रहेको छ।
एसिसी 19 मुनिको एसिया कप क्रिकेटका लागि श्रीलङ्कामा रहेको नेपालले आज दोस्रो अभ्यास खेल खेल्ने भएको छ। पहिलो अभ्यास खेलमा पराजित नेपाल दोस्रो अभ्यास खेलमा श्रीलङ्काको फर्स्ट क्लास क्रिकेट क्लब बादुरेलियासँग खेल्ने भएको हो। यस्तै नेपालले तेस्रो तथा अन्तिम अभ्यास खेलमा चिल मारियन्ससँग प्रतिस्पर्धा गर्ने भएको छ। कोलम्बोमा भएको पहिलो अभ्यास खेलमा नेपाल श्रीलङ्काको सिंहलेस क्रिकेट क्लबसँग पराजित भएको थियो। एसएससी 19 मुनिको एसिया कप क्रिकेट प्रतियोगिता यही 19 गतेदेखि सुरु हुने भएको छ। प्रतियोगितामा नेपालले आयोजक श्रीलङ्कासँग खेल्दै एसिया कपको सुरुवात गर्दैछ। समूह बीमा रहेको नेपालले श्रीलङ्कासँग भदौ 20 खेल्नेछ भने दोस्रो खेल 22 बङ्गलादेश र अन्तिम खेल 24 युएईसँग खेल्नेछ। अर्को समूहमा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन्। समूहको शीर्ष दुई टोलीले सेमी फाइनलमा स्थान बनाउनेछन्। खेल खबर सँगै अहिलेलाई बिहानको भेरी खबर सकियो। बिदा हुन अघि अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक।
सुर्खेतको हरेमा भएको बस दुर्घटनामा परि मृत्यु भएका दुईजनाको शनाखत, एकजनाको पहिचान खुल्न बाँकी, घाइते चारजनालाई लखनऊ रिफर गरियो।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बाङ विरुद्धका दुईवटा रिट खारेज, राजीनामा दिएका पाँचजना डाक्टर काममा फर्किए।
लिबियाली समुद्री क्षेत्रमा भएको डुङ्गा दुर्घटनामा कम्तीमा 40 यात्रुको ज्यान गयो, 60 जनाको सकुशल उद्धार।
र भारतमा जारी 15 वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज भुटानसँग खेल्ने, फाइनलमा पुग्न नेपाल जित्नै पर्ने दबावमा। हस्तरीलाई बिहानको भेरी खबर सकियो। अहिले 8 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै मधुबन विषय र केशव ढकाल बिदा हुन्छौँ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।